بسم اللہ الرحمن الرحیم. حضرت اللہ البالغہ میں حضرت شاہ ولی اللہ رحمت اللہ علیہ نے ایک اہم بحث کا آغاز فرمایا تھا، اور وہ بحث اللہ کی سنت پر مبنی ہے، اور بیان یہ کیا ہے کہ اللہ تعالیٰ کی سنت کیا ہے. قرآن کریم میں یہ الفاظ استعمال ہوئے ہیں، اور اللہ تعالیٰ نے یہ کہا ہے کہ سنت اللہ، اللہ کی سنت. یہاں پر لفظ سنت جو ہے اپنے لغوی معنی میں استعمال ہوا ہے، اصطلاحی معنی میں نہیں. اور لغت اور اصطلاح میں فرق ہے. کوئی آدمی کہتا ہے کہ اس کو شوگر ہے، اب دوسرا آدمی، بچہ، اگر نہیں سمجھتا کہ شوگر کیا چیز ہے اور وہ جا کر ڈکشنری میں دیکھنا شروع کرے تو شوگر کے معنی چینی کے نکلیں گے، تو بچہ نہیں سمجھ پائے گا کہ اس آدمی کو چینی ہے تو چینی کا کیا مطلب ہوا. اور اگر اس بچے کو اصطلاح کا پتہ ہے کہ ڈاکٹرز کی ٹرمینالوجی میں شوگر ایک خاص مرض کا نام ہے، تو اسے ڈکشنری دیکھنے کی ضرورت ہی نہیں، وہ سمجھ جائے گا کہ شوگر کا مطلب یہ ہے کہ اسے میٹھے پن کا ایک مرض ہے. تو الفاظ اصطلاح میں، ٹرم میں استعمال ہوں اور الفاظ لغت میں استعمال ہوں، دونوں میں فرق ہوا کرتا ہے. اسی طرح ہر شعبے کی اپنی ٹرمینالوجی ہے، ہر شعبے میں اپنی اپنی اصطلاحات ہیں جو شعبے کے افراد دوسرے کی بنسبت صحیح سمجھتے ہیں. اس کی ایک مثال یہ دیکھ لیجئے کہ دو رنگ والے ہیں، مسجد کو، گھر کو رنگ کرنا ہے، تو وہ کہتا ہے کہ استر لگاؤ. اب ایک تیسرا آدمی سن رہا ہے، وہ نہیں سمجھ سکتا کہ استر سے کیا مراد ہے، کیا چیز لگانی ہے. اب وہ جا کر لغت میں دیکھے کہ استر کے معنی کیا نکلتے ہیں، تو وہ اس تک نہیں پہنچ پائے گا جو کچھ کہ ان کی اپنی مراد ہے. برتنوں کا کام ہوتا تھا، اور ایک آدمی کہتا ہے کہ اس برتن میں ٹانکا لگانے جا رہا ہوں، تو اب ٹانکے کا مطلب یہ تھا کہ یہ برتن کہیں سے ٹوٹ گیا ہے، لیکیج ہے اس میں، اور اس کو جا کر دوں گا تو وہ ٹانکا لگا دے گا، اس برتن کی خرابی دور کر دے. ایک آدمی کپڑے سیتا ہے اور وہ اپنے چھوٹے سے کہتا ہے کہ ٹانکے ٹھیک لگاؤ، تو اب وہ جو ٹانکا برتن میں لگنا ہے اور جو ٹانکا کپڑے میں لگنا ہے، زمین آسمان کا فرق ہے. اب آدمی جا کر دیکھنے بیٹھ جائے کہ ڈکشنری میں ٹانکے کا کیا مطلب آتا ہے، تو نہیں سمجھ سکتا، اس لیے کہ اس کی فیلڈ نہیں. یہاں حضرت شاہ صاحب رحمۃ اللہ علیہ نے جو سنت اللہ کا لفظ استعمال کیا ہے، تو سنت کا لغت میں معنی طریقے کا، راستے کا. اور وہ راستہ جس پہ اتنے لوگ چلیں کہ راستہ پکا ہو جائے، گاؤں میں، دیہات میں، جو راستے پکے ہو جاتے ہیں، پگڈنڈی کو چھوڑ کے لوگ کہیں اور سے مڑ جاتے ہیں، یا پگڈنڈی سے مڑ جاتے ہیں، مین روڈ کو چھوڑ دیتے ہیں، تو وہ جو راستہ سینکڑوں افراد چلتے ہیں کہ چھوٹا پڑے گا منزل مقصود تک، یہ معنی ہے حقیقت میں سنت کی راہ کے، کہ سنت وہ راستہ جس پہ کثرت سے لوگ چلیں. اور ہر جگہ یہ ہوتا ہے، شہروں میں بھی، دیہات میں بھی، قبرستانوں سے راستے نکلتے ہیں. یہ الگ بات ہے کہ فقہا نے پرانے قبرستانوں میں جو راستے ہیں ان میں چلنا مکروہ لکھا ہے، اور شرعی مسئلہ یہ ہے कि जहां भी कब्रिस्तान हो वहां कब्रों के दरमियान से जो रास्ते बनाए जाते हैं उस पर चलना मकरूह है और वजह उसकी यह है कि कब्रिस्तान कई इज्जत है इहतराम है कब्रों का इहतराम है कोई आदमी किसी की कब्र और निशानी मिटा नहीं सकता हत्ता के कब्र के ऊपर जो मिट्टी पड़ी हुई होती है ये मिट्टी उस मुर्दे का हक है किसी आदमी के लिए जायज नहीं है कि मिट्टी उठाकर वहां से ले जाए इसीलिए फुकहा ने इस पर बहस की है कि बैतुल्लाह के दीवारों से जो मिट्टी है उसको कोई आदमी अपने घर ले जाए और मस्जिद नबवी उसमें से मिट्टी उठाकर ले जाए जिस जमाने में मस्जिद कच्ची थी और फिर फुकहा ने उसे नाजायज लिखा है वो कहते हैं कि अगर हम इजाजत दे दें तो खुदा के घर से थोड़ी थोड़ी मिट्टी करके ले जाना शुरू करेंगे पत्थर ले जाना शुरू करेंगे तो बैतुल्लाह ही गायब हो जाए और मस्जिद नबवी में इजाजत दे दें तो ये लोग तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की आरामगाह और जिजालियां हैं थोड़ी थोड़ी करके ले जाना शुरू करें तो सारा निजाम ही खत्म हो जाए इसीलिए फुकहा मना करते हैं कि वो कहते हैं कि जिस कब्रिस्तान में रास्ता बना हुआ होता है हद्दुल वसा उससे बचना चाहिए क्योंकि यकीनन वहां पर कब्रें होंगी और किसी जमाने में लोगों ने चलना शुरू किया होगा और आहिस्ता आहिस्ता कब्रें मिट गई कोई चीज बाकी नहीं रही और लोगों की गुजरगाह बन गई लेकिन मैयत का इस कब्र के साथ बड़ा गहरा ताल्लुक होता वो किस नौयत से होता है ये एक अलग मसला है शाह साहब रहमतुल्लाह अलैह की बहस करेंगे लेकिन अल्लाह ताला ने जहां भी कोई दफन होता है उस जगह को उसकी रूह के साथ एक मुनासबत रखी होती है और जो दफन नहीं होते पानी में बहा दिए जाते हैं इनका भी उनके साथ कुछ ना कुछ ताल्लुक रहता है शाह साहब रहमतुल्लाह अलैह इस पे बात करें और करीब तरीन उसकी मिसाल अगर देखनी हो बहुत सी मिसालें हैं हजरत मिर्जा मदर जाने जाना रहमतुल्लाह अलैह दिल्ली में खानका मजरिया उनकी है और मिर्जा साहब रहमतुल्लाह अलैह को अल्लाह ने बड़ा मुकाम दिया था इतने बड़े आदमी थे हजरत शाह वलीउल्लाह मुहद्दिस रेलवी रहमतुल्लाह अलैह से मुजद्दिद अल-फितानी रहमतुल्लाह अलैह के खुतूत समझने के लिए हजरत की खानकाह में हाजिर होते थे और आके पूछते थे शाह वलीउल्लाह जिन्होंने हुज्जतुल्लाह जैसी अजीम किताब लिखी वो पूछते थे कि हजरत ये जो हजरत मुजद्दिद रहमतुल्लाह अलैह ने लिखा है इसके क्या मानी है हजरत समझाते थे और शाह साहब रहमतुल्लाह जब चल पड़ते थे तो हजरत मिर्जा मदर जाने जाना रहमतुल्लाह अलैह फरमाते थे शाह साहब हकीकत में समझे नहीं तुम देखोगे फिर आएंगे और पूछेंगे दोबारा समझेंगे और ये होता था जब मौजूदा मकबरे बने तो हजरत मिर्जा मदर जाने जाना रहमतुल्लाह अलैह की खानकाह में उस वक्त के सज्जादा नशीन थे हजरत अबुल खैर रहमतुल्लाह अलैह और हज़रत अबुल खैर रहमतुल्लाह अलैह पुराने जमाने के औलिया अल्लाह में से थे 1857 की जंग आजादी जब हुई है तो जिन लोगों ने दिल्ली छोड़ी उनमें से एक खानदान के भी था और ये हरमैन शरीफैन चले गए और जब वापस आए कई साल के बाद शायद 30 साल 40 साल या 50 साल कितने साल के बाद बच्चे थे जब छोड़ के गए और शायद 60 साल बाद वापस आए हों अब ख्याल नहीं रहा कि कितने साल उन्होंने हरमैन शरीफैन में गुजारे और हरमैन शरीफैन में वो पढ़ाते थे अपना इल्मी काम करते थे और एक दिन आकर उनसे उनके एक अजीज थे उन्होंने कहा हजरत मैं रोजा मुबारक पर गया था तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इसे कहो हिंदुस्तान वापस चला जाए तो ये पैगाम आया वो हिंदुस्तान वापस आ गए और यहां आकर उन्होंने उस खानकाह को फिर खोला और फिर सब कुछ किया तो वो अंदर वुजू कर रहे थे कहीं और बाहर मिस्त्री काम कर रहे थे काम करते करते मिर्जा मदर जाने जाना रहमतुल्लाह अलैह की कब्र पर काम कर रहे थे और करते करते वो कब्र में इतना कुछ किया उन्होंने कि कब्र खुल गई तो अंदर वुजू कर रहे थे उन्हें नहीं पता था कि ये हो गया है तो भागते हुए आए और कहने लगे कि अरे बच्चों क्या कर रहे हो उन्होंने कहा हजरत ये कब्र खुल गई कहने लगे वो मुझसे शिकायत करने आए थे कि देखो मुझे तंग कर रहे हैं जल्दी करो ईंटें लगाओ
तो ये जो कब्र होती है इसके साथ रूह का ताल्लुक कुछ ना कुछ रहता है. इमाम राजी रहमतुल्लाह अलैह ने अपनी फल्सफे की किताबों में इस पर बहस की है और ये इल्म फुकहा जानते थे, इसलिए उन्होंने कब्रिस्तान में जो रास्ते बने हुए हैं उन्होंने कहा हत्तुल वसा इससे बचो, किसी आदमी की कब्र आ जाए, किसी आदमी की हड्डी आ जाए तो वो उसके लिए जायज नहीं है. इसलिए सुन्नत हकीकत में उस रास्ते को कहते हैं जिस पर लोग इतना चले कि वो रास्ता मुतअय्यन हो गया. अब सुन्नत के लुगत में माना जो आए ये वाले रास्ते के, तो सुन्नतुल्लाह का मतलब ये हुआ कि अल्लाह का रास्ता, अल्लाह का तरीका, अल्लाह ताला ने जिस रास्ते को, जिन असूलों को मुतअय्यन कर दिया है वो. वगरना लफ्ज उलझा देता है. आदमी कहता है सुन्नत तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम की होती है, अल्लाह की सुन्नत क्या माने, अल्लाह के तो फर्ज होते हैं. तो यहां पर हजरत ने जो इस्तेमाल किया है लफ्ज, वो अल्लाह ताला ने जो कुरान करीम में लफ्ज अपने लिए इस्तेमाल किया है सुन्नत अल्लाह का, तो वो लफ्ज जो है अपने लुगवी माना में है, इस्तेलाही माना में नहीं. शाह साहब रहमतुल्लाह अलैह ने इस बाब में अल्लाह के उन कवानीन से बहस की है जो खुदा के कवानीन इस पूरी दुनिया में राइज है, और अल्लाह ताला ने इन कवानीन पर कायनात को कायम रखा है, और ये कवानीन हर इंसान हर एक चीज के साथ ताल्लुक रखते हैं. और शाह साहब रहमतुल्लाह अलैह ने इनमें से एक कानून की बात की है. दरवाजा दरवाजा बंद कर चाहिए. शाह साहब रहमतुल्लाह अलैह ने इन कवानीन में से खुदा के एक कानून पर बात की है कि खुदा के कवानीन क्या हैं. मसलन अल्लाह ताला का कानून ये है कि अल्लाह बगैर असबाब के नताइज को मुरतब नहीं करता, और अल्लाह कहता है कि सबब इख्तियार करो और उसके बाद मैं नतीजा मुरतब करूंगा. तो अल्लाह का ये कानून है. अब अगर कोई आदमी ये चाहे कि खुदा के इस कानून को तोड़ दे, या वो तवक्को रखे अल्लाह से कि अल्लाह बगैर असबाब के नताइज को मुरतब कर देगा, तो वो आदमी सारी जिंदगी भी लगा रहे तो कुछ नहीं होता. इसीलिए अंबिया अलैहिस्सलाम और वो खुदा के नेक बंदे जिन्हें अल्लाह ने लोगों की हिदायत के लिए मबऊस फरमाया था, उनकी जिंदगियों तक में भी असबाब का इख्तियार करना है और उसके बाद नताइज मुरतब होते. मसलन अल्लाह ताला शिफा देने पे कुदरत रखता है. अल्लाह ने पानी में शिफा रखी है. हज़रत अय्यूब अलैहिस्सलाम जो कुछ भी हुआ उनके साथ अंबिया अलैहिस्सलाम के मुतालिक गुफ्तगू करते हुए बहुत अदब और एहतराम से काम लेना चाहिए. इसीलिए कुरान करीम में जहां ये आया है कि वतफिका यख्तफान अलैहिमा मिन वरक़िल जन्ना, और आदम और हव्वा अलैहिस्सलाम जब उन्होंने वो चीज खा ली जिस तरफ से अल्लाह ने मना किया था, तो उनकी शर्म के मुकामात एक दूसरे पर खुल गए और वो जन्नत के दरख्तों से पत्ते चिपकाने लगे. मुफस्सिरीन इस आयत के तहत लिखते हैं, कुर्तुबी रहमतुल्लाह अलैह भी और बाकी भी, और शाहबुल हक साहब मुहद्दिस देहली रहमतुल्लाह अलैह वो लिखते हैं कि ये जो चीज है इसको बड़े एहतियात के साथ बयान किया जाए. अगर कोई आदमी हज़रत आदम और हव्वा अलैहिस्सलाम की इस कैफियत को हद से ज्यादा बयान करने लगेगा तो वो बेअदबी का मुर्तकिब हो जाएगा. वजह उसकी ये है कि वो हकीकी माँ बाप हैं. तो कोई भी आदमी फर्ज कर लीजिए कि उसके माँ बाप के ही उनके कपड़े उतर गए, तो कभी भी वो बयान करेगा कि माँ ऐसी नंगी हो गई, बाप ऐसे नंगा हो गया, माँ अल्लाह. वो कहते हैं अपने माँ बाप जो करीब के हैं इनके मुतालिक बयान करते हुए भी अदब से काम लेगा. तो जो हकीकी माँ बाप हैं उनका वाकया जब बयान करना है तो उसमें भी अदब और एहतराम से काम लेना है. इसीलिए हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जितनी अहादीस में اپنی عبدیت کا ذکر کیا ہے بندگی کا ذکر کیا ہے فقہاں کہتے ہیں اسے بہت ادب اور احترام سے بات کرنی چاہیے مثلا حضور صلی اللہ علیہ وسلم نے فرمایا میں تم جیسا ایک آدمی ہوں میں بھی بیمار ہو جاتا ہوں اس قسم کی جو چیزیں ہیں وہ کہتے ہیں کہ اس کو بیان کرتے ہوئے ادب سے بات کرنی چاہیے یہ مطلب نہیں ہے کہ لوگوں کو تعطر دیا جائے کہ جیسے ہم گناہگار لوگ ہیں نبی صلی اللہ علیہ وسلم بھی ایسے ہی تھے مال اسی لیے حضرت شاہ عبدالعزیز صاحب محدث ریلوی رحمت اللہ علیہ نے حجت اللہ البالغہ میں تحفہ اثنا عشریہ میں یہ ذکر کیا ہے کہ سیدہ فاطمہ رضی اللہ عنہ ان کے متعلق شیعہ یہ کہتے ہیں کہ حضرت عمر رضی اللہ عنہ نے انہیں مارا اور ان کے گھر کو جلا دیا اور یہ کر دیا اور پھر سیدنا حسن اور حسین رضی اللہ عنہ کے جو تیسرے بھائی پیدا ہونے تھے محسن وہ امید ساقط کر دی سیدنا عمر رضی اللہ عنہ نے اتنا مارا جو بچہ ضائع ہو گیا شاہ عبدالعزیز صاحب رحمت اللہ نے اس کا جواب دیا ہے اور بڑے عجیب عقل سے جواب دیا ہے وہ فرماتے ہیں کہ فرض کر لو یہ واقعہ ہوا تھا فرض کر لو یہ پٹائی اور مار ہوئی بھی تھی تو اب جس طریقے سے ممبروں پہ بیٹھ کے یہ ذاکر لوگ بیان کرتے ہیں انہیں اتنی بھی عقل نہیں ہے کہ ہمارے اس شہر دلی میں جب پٹھان آئے اور غارت گری ہوئی اور قتل ہوا تو کئی ایک عورتوں کی عصمتیں لوٹی گئیں اور پھر شاہ صاحب کہتے ہیں کہ دلی والے ادب اور احترام اتنا تھا خواتین کا کہ اس واقعے کو زبان پر لاتے ہوئے دہراتے تھے بڑے محتاط طریقے سے ذکر کرتے تھے کہ اپنے خاندان کی خواتین پہ کوئی دھبا نہ آ جائے کوئی عیب نہ آ جائے تو کہتے ہیں اتنی ادب اتنا ادب اتنی شرم بھی نہیں ہے کہ صاحبزادی صاحبہ رضی اللہ عنہ کے متعلق بیان کرتے ہو تو کوئی ادب احترام سے کام لو تم بار بار اس واقعے کا ذکر کرتے اس لیے انبیاء علیہ السلام واقعہ سے ایوب علیہ السلام کی ان کے متعلق یہ کہنا یا بیان کرنا کہ ان کو اتنے کیڑے پڑ گئے معاذ اللہ جسم میں اور یہ ہو گیا اور وہ ہو گیا یہ ایسی چیزیں ہیں جو ادب سے کم درجے کی اور محققین نے کہا کہ ہمیں معلوم ہی نہیں ہے کہ ان پر کیا مشکل پیش آئی تھی جس کو اللہ نے ذکر کیا ہے اور اللہ نے یہ بتایا کہ ہم نے انہیں شفا دی اور اللہ تعالیٰ نے ایوب علیہ السلام کے متعلق انا وجدنا صابرا ہم نے اسے بڑا صبر کرنے والا بندہ پایا نعم العبد کیا ہی اچھا ہمارا بندہ تھا انہ اواب بات بات پہ ہم سے دعا مانگتا تھا رجوع کرتا تھا اللہ نے ان کی تعریف کی کیا بیماری ہو گئی تھی کوئی پتہ نہیں کسی کو باقی تکے ایسے ہی لگاتے ہیں لوگ کہ یہ ہو گیا تھا وہ ہو گیا تھا اور اس سے بھی بڑھ کر ظلم یہ کرتے ہیں کہ ایوب علیہ السلام ہی نہیں انبیاء علیہ السلام نے ایسے معائب کا ذکر کرتے ہیں کہ اگر وہ مان لیا جائے تو نبی کے آنے کا مقصد فوت ہو جاتا ہے نبی اس لیے آتا ہے کہ قوم کو دعوت دے اللہ سے ملائے اگر انبیاء علیہ السلام کو ایسی بیماریاں ہونے لگیں یا ان کے خاندان میں ایسے عیب آ جائیں کہ لوگ ان کی وجہ سے ہٹ جائیں ان سے تو پھر کسی کا کیا قصور ہے اسی کی مثال دیکھنی چاہیے کہ قرآن کریم نے امہات المومنین کا ذکر جہاں کیا ہے تو اللہ تعالیٰ نے فرمایا کہ تم میں سے کوئی عورت اگر کھلی بے حیائی کی مرتکب ہوئی کھلی بے حیائی لوگوں کے سامنے بے حیائی کی مراد ہے اس لیے کہ وہ بے حیائی جس کو عام طور پہ لوگ سمجھتے ہیں وہ تو اب ہمارے گئے گزرے دور میں بھی لوگ چھپ چھپا کے کرتے ہیں کوئی سڑکوں پہ کوئی سامنے نہیں کرتا اسی لیے اللہ نے ذکر فرمایا ہے اور اسی لیے مفسرین کہتے ہیں کہ نبی علیہ السلام کوئی بھی ہو اس کی بیوی مشرکہ ہو سکتی ہے کافرہ ہو سکتی ہے کہ عورت کافر ہو مشرک ہو یہ نہیں ہو سکتا کہ وہ معاذ اللہ بدکار ہو کردار کی بری ہو کیونکہ اگر نبی کی بیوی کردار کی بری ہوگی تو لا محالہ لوگ نبی کو تان دے کریں گے کہ تمہارے اپنے گھر کو حالات دیکھو ذرا کیا ہیں اور تم ہمیں دعوت دیتے ہو تو وہ کہتے ہیں کہ اس کا کردار اللہ کی طرف بلانے میں رکاوٹ بن جائے گا اس کا کردار آڑ بن جائے گا اور لوگ اللہ کے دین کی طرف نہیں آئیں گے اس لیے کفر سے لوگ نفرت نہیں کرتے बदकारी से लोग नफरत करते हैं तो बदकारी जो है वो तो अंबिया अलैहिस्सलाम की बीवियों में नहीं पाई जाती है अगरचे कुफ्र पाया जाता है क्योंकि कुफ्र से आमतौर पे लोग नफरत नहीं करते तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हो या दीगर अंबिया अलैहिस्सलाम असबाब पे अल्लाह ने नताइज को मुरतब किया हज़रत अय्यूब अलैहिस्सलाम का जो भी वाकया है कुरान उसके बारे में कहता है कि उन्होंने मुझसे दुआ की और मुझसे यह कहा इतना हुस्न अदब है मांगने का तरीका है उन्होंने कहा रब्बी अन्नी मस्सनी अज़ुर अल्लाह मुझे तकलीफ पहुंची है व अंता अरहमुर राहिमीन पर अल्लाह जितने भी दुनिया में रहम करते हैं दोस्त दोस्तों से मां-बाप अपनी औलाद पे औलाद मां-बाप पे किसी पे तू सबसे ज्यादा रहम करने वाला सुफयान सौरी रहमतुल्लाह अलैह का इंतकाल हो रहा था और सुफयान सौरी रहमतुल्लाह अलैह बहुत बड़े दर्जे के मुहद्दिसीन में से थे हदीस में इमाम थे तो वफात के वक्त बड़ी बेचैनी और रोना था तो किसी ने आके पूछा उससे कहा हजरत आपको याद नहीं है आप इतने अच्छे आदमी ये काम ये हदीस यूं आप करते रहे जिंदगी इतनी अच्छी गुजारी कौन सा गुनाह है जिसकी वजह से रोते हैं तो उन्होंने कहा भाई गुनाह की बात नहीं अगर खुदा मुझसे पूछे कि तुम्हारा हिसाब और किताब तुम्हारी मां करेगी या मैं करूं तो मैं अल्लाह को अपनी मां पर तरजीह दूंगा क्योंकि मुझे पता है कि मेरे लिए अल्लाह मेरी मां से भी ज्यादा मेहरबान है डर तो इस बात का है कि जो चंद लम्हे रह गए हैं ना कहीं कुफ्र ना हो जाए ईमान की मौत पे डरता हूं कि कहीं इससे महरूम ना हो जाऊं बाकी कोई इतना बड़ा मसला नहीं उसकी रहमत उसकी मेहरबानियां बहुत ज्यादा हैं ईमानी पे मौत ना आई तो फिर क्या होगा डर इसलिए रहा हूं रो इसलिए रहा हूं तो इसलिए कि जितने भी बड़े बड़े लोग थे अदब एहतराम बड़ा रहा उन पे इन्होंने क्या कहा इन्होंने कहा ऐ रब जितने भी दुनिया में रहम करते हैं सबसे ज्यादा रहम करने वाला तू अल्लाह ताला ने फरमाया कि अय्यूब ऐसे कीजिए कि आप जमीन पर पांव मारें और खुद रिजली अपने पांव से जमीन पर ठोकर लगाएं और हम उससे चश्मा पैदा कर देंगे पानी निकला जमीन से उन्होंने ठोकर लगाई चश्मा निकला अल्लाह ताला ने फरमाया कि मुगतसिल इससे आप गुस्ल फरमा लें बारिद व शराब और ये बहुत ठंडा खुशगवार पानी है और इसमें से कुछ पी भी लें और आप ठीक हो जाएंगे वही हुआ अब सोचने की बात यह है कि अल्लाह ताला उस पानी को खुद भी तो निकाल सकते थे अल्लाह ताला ने शिफा देनी थी तो वैसे भी दे सकते थे ये जो दरमियान में जुमला आया ना कि उर्कुद जरीचली आप अपने पांव को जमीन पे मारिए ये है सुन्नतुल्लाह कि अल्लाह असबाब को बताता है कि इसको इख्तियार करो नतीजा इस पे मैं मुरतब करूं सबब इख्तियार करना वगरना आदमी सोचे कि उस पानी में अगर अल्लाह शिफा ना रखता तो फिर कहां से शिफा हो जाती और पांव की ठोकर से भला जमीन से पानी निकला करते हैं कोई आसान काम है कुएं खोदे जाते हैं लेकिन हुआ ये कि अल्लाह ताला ने कहा जितना तुम कर सकते हो उतना तो करो ना बाकी हम काम कर देंगे तो सुन्नतुल्लाह ये है कि अल्लाह ताला असबाब पर नताइज को मुरतब करता है और शाह साहब रहमतुल्लाह अलैह सारी तफसील में ये बताना चाहते हैं कि अगर कोई आदमी ये समझता है कि वो असबाब को इख्तियार किए बगैर नतीजे पर पहुंच जाएगा तो ये उसकी गलत है अब दूसरी मिसाल की देख लें हज़रत मरियम के हां सैयदना ईसा अलैहिस्सलाम की विलादत है और वो इतनी परेशान है कि अल्लाह ताला फरमाते हैं कि उसने कहा लैतनी तो कबला हाजा काश इस वाकये से पहले मैं मर गई होती वकुंत नसियम मनसिया और लोग मुझे भूल चुके होते कि मरियम नाम की कोई औरत इस दुनिया में थी या नहीं अल्लाह ताला फरमाते हैं हमने मरियम से कहा कि बिल्कुल मत घबराओ और तुम एक काम ये करो कि हुज़ी लैके बिजिज़े नखला कि जिस दरख्त के नीचे लेटी भी हो इसके तने को हिलाओ तो साफ़त अलैहि रुतबन जनिया और जो खजूरें करो ताजा हैं वो हम तुम पे गिरा देंगे उन खजूरों को खाओ और सरिया हमने तुम्हारे लिए एक चश्मा जारी कर दिया सरिया के दोनों तर्जमे हुए हैं एक तर्जुमा तो यह है कि कद जाला रब्बुके तहता के सरिया, और तुम इस पर गौर करो कि अल्लाह ने सरिया तुम्हें एक ऐसा बच्चा दिया है जो सरदार होगा जमाने का, यानी सैयदना मसीह अलैहिस्सलाम। और सरिया का दूसरा मतलब है चश्मा, तो उसका तर्जुमा यह हो गया कि अल्लाह ने कहा कि हमने तुम्हारे लिए एक चश्मा भी बहा दिया है, फकुली वशरबी, तो उससे पानी पियो और ये खजूरें खाओ, वकजी आईना, और अपनी आंखों को ठंडा रखो, अपने बच्चे को देख के खुश रहो और किसी से बात नहीं करो। सवाल यहां उसका ये है कि जिस अल्लाह ने चश्मा बहा दिया और जिस परवरदिगार ने खजूरें खाने का हुक्म दिया और बगैर किसी के मिलाप के बच्चा इनायत फरमा दिया, उसी रब ने ये क्यों कहा कि खजूर के तने को हिलाओ? इसलिए कि खजूर के तने को हिलाना एक सबब खाना, और एक चंद नौ उम्र बच्ची, 16-18 साल की बच्ची क्या खजूर का तना हिलाती होगी और कितना उसमें इर्तियाश पैदा होता होगा, लेकिन अल्लाह ने कहा सबब जरूर इख्तियार करना है ताकि नतीजा उस पर मुरतब कर दें। और खजूर इतना भी समझ लेना चाहिए कि हमेशा गर्मी के मौसम में पका करती है, सर्दियों में नहीं पकती। हजारों सालों से यही चला आ रहा है, अब तो साइंस आ गई ना, तो साइंस अगर इसको दरियाफ्त करना चाहे कि मौसम कैसे बदलते हैं, तो वो लाखों सालों में जाकर मौसम कहीं बदलते हैं, चंद हजार साल में तब्दीली नहीं आ जाती। यानी आज से 2000 साल पहले शाम में खजूरें दिसंबर में पकती हों ये नहीं होता, आज से 2000 साल पहले शाम के इलाके में, इराक में, हर जगह 2000 साल पहले गर्मी में ही खजूरें पकती थी, सर्दियों में नहीं पकती थी। तो अल्लाह ने ये जो कहा है कि खजूरों का दरख्त उसके नीचे लेटी हुई और खजूरें तुम पे गिरेंगी, तो इसका मतलब यह है कि सैयदना मसीह अलैहिस्सलाम गर्मी के मौसम में पैदा हुए थे, कम से कम दिसंबर में पैदा नहीं हुए। इसीलिए कुरान अपने मुतल्लिक कहता है वमुहैमिनन अलैह, कमाल की बात अल्लाह ने की, अल्लाह ने कहा हमारी ये किताब निगरान है उन तमाम वहियों पर जो इससे पहले नाजिल हो चुकी। तौरात वही थी, इंजील वही थी, जबूर वही थी, जितने अंबिया अलैहिस्सलाम के सहायक थे, अल्लाह ने कहा ये कुरान उनको चेक करता है, चेक रखता है उस पे जितनी चीजें उनमें बयान हुई हैं, क्या चीज सही है क्या चीज गलत है, कुरान इसको बताता है। कुरान से यूसुफ अलैहिस्सलाम के ख्वाब को जो बयान करता है, आप आज भी तौरात उठाकर देख लें, 90-99% ये ख्वाब मिलते जुलते हैं, जो अल्लाह ने वहां नाजिल किया वही अल्लाह ने यहां नाजिल किया, इतनी ज्यादा उसमें कोई तब्दीली नहीं हुई, तारीफ नहीं हुई। लेकिन जिन जिन मुकामात पे तौरात और इंजील में उन्होंने तारीफ की है, कुरान उन्हीं मुकामात को बयान करके बता देता है कि देखो ये चीज वहां गलत हो गई, ये चीज वहां गलत हो गई। तो कभी भी ऐसे नहीं हुआ, 2000 साल ही तो मसीह अलैहिस्सलाम को दुनिया से अल्लाह ने उठाया था, अभी 2000 साल ही तो हुए, 2000 साल पहले शाम में कभी भी खजूरें दिसंबर में नहीं पकी थी, खजूरें उस वक्त भी जून जुलाई में ही पका करती थी। तो इससे ये सारी दुनिया चल पड़ी है ना कि ईसा अलैहिस्सलाम 25 दिसंबर को पैदा हुए, तो ये जी सोचते कि अल्लाह ने कुरान में क्या कहा है, अल्लाह ने उसकी तस्दीक कर दी। सबब पे नतायज का मुरतब होना, खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने असबाब को इख्तियार किया और उसके बाद नतीजा अल्लाह पर छोड़ दिया। वफात से पहले हज़रत अब्दुर रहमान इब्ने औफ रज़ी अल्लाह अन्हु हाजिर हुए और अर्ज किया, अल्लाह के रसूल आपके चेहरे मुबारक पे ऐसे असरात देखता हूं जैसे आप परेशान हैं, तो क्या ये परेशानी है कि आपके बाद आपकी बीवियों का क्या बनेगा? तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हां मुझे ये परेशानी है। हस किया अल्लाह के रसूल ये कौन सी बात है, फला मेरा बाग है, साल में इतने पैसे उसके आते हैं। हजूर सल्लल्लाहु अलैहि वसल्लम की आदत ये थी तैयबा मुबारका कि वो साल भर का खर्चा एक ही दिन अपनी बीवियों को दे देते, 12 महीने कमाते थे, ये रखो और ये सारे साल का खर्चा है। वो अल्लाह की बंदियां भी ऐसी थी कि खुदा की राह में जो फकीर आ गया, मांगने वाला आ गया, उठा के दे देती थी, फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का कुछ होता था तो इनायत फरमा देते थे, वगरना जो भी होता था। तो फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने, मुझे अपनी बीवियों के मुतल्लिक है, अल्लाह के रसूल फलां बाग है, इतने हजार उसकी आमदन है, आपकी इतनी बीवियां हैं, मैं सारा साल उसे तकसीम करूंगा, سال کے بعد جو پیسے آئیں گے آپ کی ساری بیویوں میں برابر کے تقسیم ہو جائیں گے اور اگر کوئی بھی رہ گئی تو پھر کل حصہ اس کے حصے میں آ جائے گا مراد یہ تھی کہ ایک بھی آپ کی بیوی جب تک میری زندگی میں باقی ہے میں اسے کرتا رہوں گا عبد الرحمن بن عوف رضی اللہ عنہ کے پیسے نے اسلام کو بہت قوت دی بہت طاقت دی عبد الرحمن بن عوف رضی اللہ عنہ نے بڑا خرچ کیا اور رسول اللہ صلی اللہ علیہ وسلم کی بیویاں اتنی غیرت مند تھیں کہ حضرت عمر رضی اللہ عنہ نے حضرت زینب رضی اللہ عنہ کو حضور صلی اللہ علیہ وسلم کی اہلیہ ان کے احترام میں ایک مرتبہ پیسے بھجوائے سرکاری تحفہ تو انہوں نے کہا اے رب عمر نے اس مرتبہ بھجوا دیا ہے اور آئندہ سال میری زندگی باقی نہ رہے میں کسی کا احسان نہیں لینا چاہتا وہ کیا کرتی تھی طائف سے کچا چمڑا منگواتی تھی اور اس چمڑے کو رنگ کے اس کی کھال کو دباغت دے کے بازار میں بکواتی تھی اپنے نوکروں سے جو پیسہ آتا تھا اس سے وہ گزر اوقات کیا کرتی تھی تو سیدنا عمر رضی اللہ عنہ جو تحفہ بھجوایا تو اب امیر المومنین رضی اللہ عنہ کا تحفہ رد بھی نہیں کیا جا سکتا تھا تو انہوں نے دعا مانگی کہ اللہ آئندہ کے لیے زندگی نہ رہے کہ میں سرکار کے احسانات کو قبول کروں گورنمنٹ کے احسانات کو یا خلافت راشدہ کو اور اللہ تعالیٰ نے آئندہ سال سے پہلے پہلے ہی انہیں اٹھا لیا وہ اتنی غیرت مند تھی تو ہوا یہی ہے قصہ کہ حضور صلی اللہ علیہ وسلم نے عبد الرحمن ابن عوف رضی اللہ عنہ کے بال کو سبب قرار دیا اور اس پر وہ آپ خوش ہوئے اور کہ آپ نے فرمایا کہ عبد الرحمن اللہ تعالیٰ جنت کے چشمے سلسبیل سے تمہیں خیرات کرے تمہیں پانی پلا قرآن میں آیا اللہ تعالیٰ نے فرمایا تمام ربهم ان کا پروردگار نے پلائے گا بہت پاکیزہ چیز اور پھر اسی میں آیا اس صورت میں کہ ایک چشمہ جنت کا اس کا نام اللہ نے فرمایا سلسبیل ہے تو سلسبیل سے رسول اللہ صلی اللہ علیہ عبد الرحمن خدا تمہیں کیا کرے سیراب کرے تو یہ چیز ہے سبب پہ نتیجے کا مرتب ہونا اب ایک آدمی یہ چاہتا ہے یہ اسی مسئلے کا دوسرا پہلو شاہ صاحب رحمت اللہ علیہ اسی مسئلے کے دوسرے پہلو کو جو بیان کرتے ہیں ایک آدمی یہ چاہتا ہے کہ اسباب اختیار نہ کرے اور نتیجہ مرتب ہو جائے حقیقت میں وہ کرنا کیا چاہتا ہے بغیر اسباب کے نتائج کا مرتب ہو جانا یہ تو ہوتا ہے یا تو نبی علیہ السلام کے لیے حضرت صالح علیہ السلام قوم نے کہا کہ اگر تم اللہ کے نبی ہو تو اس پہاڑ سے اونٹنی لے آؤ اب پہاڑ پتھر ہیں بھائی اونٹنی ایک زندہ جانور ہے تو وہ کہاں سے پتھر سے جانور پیدا ہوگا کوئی سبب نہیں ہے اللہ تعالیٰ نے فرمایا اچھا انہیں کہو ہم اونٹنی پیدا کر دیتے ہیں تمہارے اسی پہاڑ سے ایک اونٹنی آ جائے گی لیکن یاد رکھو کہ پھر تم بہت آزمائش میں پڑ جاؤ گے ایک دن بستی میں کنویں پر کا پانی وہ پیے گی اور دوسرے دن تمہارے سارے جانور پئیں گے گویا تمام جانور ایک دن پیاسے رہیں گے یہ ہوگا انہوں نے کہا پرواہ نہیں ہم یہ منظور ہے تو اللہ تعالیٰ نے اونٹنی بھیج دی اور اللہ نے کہا یہ میری نشانی ہے اگر تم نے اسے برائی سے ہاتھ لگایا صالح علیہ السلام نے اپنی قوم سے کہا بلا تمسوہا بسوئن دیکھو اس کو مارنے کی کوشش نہ کرنا وگرنہ یہ خدا کی نشانی ہے اور اللہ اپنی نشانی کی توہین برداشت نہیں کرتا اللہ تعالیٰ کو اپنی مخلوق سے ہے بڑی محبت بڑا تعلق ہے اور خدا یہ چاہتا ہے کہ اس کی مخلوق ہمیشہ اس کی طرف چلتی رہے آتی رہے نتیجہ یہ نکلتا ہے اس کا کہ اللہ تعالیٰ انبیاء علیہ الصلوۃ والسلام کو زبان دیتا ہے کہ تم جا کر لوگوں کو سمجھاؤ اب بہت سے لوگ ایسے ہوتے ہیں جو سمجھنے میں آتے ہی نہیں پھر اللہ تعالیٰ کیا کرتا ہے نبی علیہ الصلوۃ والسلام کے لیے کوئی معجزہ دے دیتا ہے تاکہ جو لوگ عقل اور شعور سے زیادہ کام نہیں لیتے وہ اس معجزے کو دیکھ کر عاجز ہو جائیں اور بغیر مانے کوئی اشارہ کار نہ رہے معجزہ اس لیے ہوتا ہے کہ اللہ تعالیٰ کی طرف لوٹو تو اب اللہ نے معجزہ دے دیا اللہ تعالیٰ نے فرمایا دیکھو یہ حضور صلی اللہ علیہ وسلم مکہ میں سمجھاتے رہے قوم نہیں سمجھی اور ایک دن چاند دو ٹکڑے ہو گیا تو رسول اللہ صلی اللہ علیہ وسلم دیکھو اور گوار ہو میری صداقت کے لیے چاند بھی بلا کسی کے لیے دو ٹکڑے ہو سکتا ہے آپ نے فرمایا دیکھو اور میری صداقت کے لیے گواہ رہو تو جنہوں نے ماننا تھا جنہوں نے نہیں مانا وہ صاف کھلی آنکھوں سے ایک چیز دیکھتے تھے اور رسول اللہ صلی اللہ علیہ وسلم سے کہتے تھے کہ یہ آپ نے نظر بندی کر دی ہے یہ جادو کر دیا ہے صالح علیہ الصلوۃ والسلام کی جو اونٹنی تھی وہ اونٹنی پہاڑ سے نکل آئی اور اب جب اس سے پانی پینا شروع کیا تو کچھ دن تو یہ برداشت کرتے رہے پھر انہوں نے میٹنگ کی آپس میں اور اللہ نے کہا کہ نو آدمی بیٹھے صرف یفسدون فی الارض نو سردار تھے اس بستی کے جو فساد مچاتے تھے اور انہوں نے کہا اس اونٹنی کو مار دو لنویتنہو اور رات بسر کرو اکٹھی اور اس اونٹنی کو مار دو اور کوئی پوچھے کہ اونٹنی کو کس نے قتل کیا ہے تو کہہ دینا ما شہدنا ما ہلک اہلہ ہم موجود ہی نہیں تھے نتیجہ یہ کہ انہوں نے اونٹنی کو قتل کر دیا جب اونٹنی کو قتل کیا تو اللہ کا عذاب آ گیا اب یہاں بغیر سبب کے اللہ نے نتیجہ مرتب کر دیا سبب تو اونٹنی کا کچھ نہ کچھ تو ہونا چاہیے تھا نا اونٹنی کو پیدا ہونا چاہیے تھا اللہ نے پہاڑ سے اونٹنی کو پیدا کر دیا بغیر سبب کے خدا نے نتیجہ مرتب کر دیا یہ ہے معجزہ اور یہ ہوتا ہے انبیاء علیہ الصلوۃ والسلام کے ساتھ اس لیے نبوت کا دعوے دار جب نبوت کا دعویٰ کرتا ہے تو اس کے لیے معجزہ ضروری ہو جاتا ہے ایک آدھ معجزہ تاکہ اگر اللہ کی مخلوق اس کی دعوت سے دین کی طرف نہیں آتی تو خدا کی اس چیز کو دیکھ کر سمجھے اور خدا کے دین کی طرف آئے یہ تو ہونا چاہیے اس لیے انبیاء علیہ السلام کے لیے ایک معجزہ ضروری ہوتا ہے اب جب ختم نبوت ہو گئی حضور صلی اللہ علیہ وسلم پہ نبوت ہی ختم ہو گئی تو اب کوئی آدمی یہ چاہے کہ اسباب کے بغیر نتیجہ مرتب ہو جائے تو پھر وہ کس چیز کا دعویٰ کرنا چاہتا ہے وہ چاہتا ہے کہ اس کی ولایت ظاہر ہو کیونکہ ولی کی کرامت یہ بھی بغیر سبب کے نتیجہ نکل آتا ہے اور یہ اللہ کی کرامات سے انکار ممکن نہیں اہل سنت والجماعت کا عقیدہ ہے ہمارے عقیدے میں یہ بات شامل ہے کہ اولیاء اللہ کی کرامات حق ہیں اگر کوئی آدمی یہ کہے کہ میں اولیاء اللہ کی کرامات کو نہیں مانتا تو وہ اہل سنت والجماعت کے عقیدے سے اس بارے میں ہٹ جاتا ہے کیونکہ اتنی کرامات ہیں ہر زمانے میں اولیاء اللہ کی اتنی کرامات ہیں کہ ساری امت کی جھوٹ تھوڑے ہی بولتی تھی انہوں نے کوئی سبب اختیار نہیں کیا اور اللہ تعالیٰ نے بغیر سبب کے نتیجہ مرتب کر دیا محض لوگوں کو دکھانے کے لیے کہ دیکھو یہ ہمارا بندہ اتنا اچھا ہے ہمیں اتنا اچھا لگتا ہے تم اس آدمی کی توہین نہ کرو مثلا قرآن خود بتاتا ہے اصل مریم یقیناً نبی نہیں تھی لیکن اللہ تعالیٰ فرماتے ہیں کہ ہمارے رشتے آئے اور رشتوں نے کہا ان اللہ اصطفاک مریم اللہ نے تمہیں چن لی ہے وطہرک اور تمہیں پاک کیا واصطفاک علی نساء العالمین اور اس زمانے میں جتنی اس دنیا میں عورتیں پائی جاتی ہیں نا سب سے اول نمبر تمہارا ہے جو اللہ کو پسند ہو اللہ کے ہاں تمہاری اتنی عزت ہے تم اتنی اچھی بچی ہو والد کا انتقال ہو گیا اور والد تھے ان کے عمران بیت المقدس کے امام تھے اور کفالت کہ مریم کو پالے کون تو بیت المقدس کا امام ہونے کی وجہ سے ان کی بیٹی کی بڑی عزت تھی ہر کسی کی خواہش تھی کہ میں ان کی بیٹی کو پالوں تو اللہ تعالیٰ نے فرمایا کہ نبی صلی اللہ علیہ وسلم یہ جو یہودی جھگڑا کر رہے ہیں نا مریم کے متعلق ان سے پوچھئے کہ کوئی اس وقت موجود نہیں تھا جب مریم کی کفالت کا قصہ ہوا کہ مریم اس بچی کو پالے گا کون تو اللہ نے فرمایا کہ پھر وہ اس وقت جو ہوا تھا وہ اصل میں واقعہ یہ ہوا کہ حضرت زکریہ علیہ الصلوۃ والسلام ان کے خالو تھے جب سارے بیت المقدس کے جتنے بھی خدمت کرنے والے تھے جتنے بھی خادم تھے ان میں یہ بحث چھڑی کہ مریم کو کون پالے گا اور سارے وہ تورات لکھتے تھے اللہ کے بڑے نیک بندے تھے تو حضرت زکریہ علیہ الصلوۃ والسلام ان میں نبی تھے انہوں نے فیصلہ کیا انہوں نے کہا اس طرح کرو کہ جس قلم سے ہم تورات لکھتے ہیں نا یہ جو چیز ہے ہم اپنے اپنے قلم کو دریا میں چھوڑ دیں اور جس آدمی کا قلم دریا میں پانی جس رخ پہ بہ رہا ہے اس کے مخالف سمت کو اوپر کی طرف جانے لگے یہ اللہ کی طرف سے سمجھا جائے اور یہ فیصلہ ہو جائے جب قلم سب نے رکھے تو اس سے زکریہ علیہ السلام کا قلم اوپر کی طرف چلنے لگا فیصلہ ہو گیا سب مطمئن ہو گئے اور اس سے زکریہ علیہ السلام نے عمران کی بیٹی کو لے لیا پالنا شروع کیا لیکن اس سے زکریہ علیہ السلام خود نہیں جانتے تھے کہ یہ بیٹی کس غضب کا نصیب لے کے پیدا ہو گیا اور اس بچی سے اللہ نے کیا کام لینا اللہ تعالیٰ کی کام بڑے عجیب و غریب ہوتے ہیں. شاہ ولی اللہ رحمت اللہ علیہ کا لکھا ہے کہ اللہ تعالیٰ نے مجھ سے کہا, مجھے الہام کیا کہ ہم تمہاری نسل میں علم کو رکھیں گے. جب تک تمہاری نسل ہے ہم علم تمہارے خاندان میں رکھیں گے. شاہ صاحب رحمت اللہ علیہ کے تینوں بیٹے علماء دین میں سے ہوئے, پھر ان کے آگے علماء دین شاہ اسحاق صاحب رحمت اللہ علیہ, جو حضرت شاہ عبدالعزیز صاحب رحمۃ اللہ کے نواسے تھے, وہ بڑے صاحب علم تھے. اس کے بعد شاہ ولی اللہ رحمۃ اللہ خاندان ہی ختم ہو گئے, آگے کوئی بیٹا ہوئے ہی نہیں, بیٹیاں بھی انتقال کر گئی, ساری نسل ہی ختم ہو گئی. اللہ کا وعدہ جو تھا کہ جب تک تمہاری نسل ہے علم اس میں رکھیں گے, تو نسل ہی نہیں رہی تو علم بھی, اللہ کا وعدہ ایسے بھی کبھی کبھی پورا ہو جاتا ہے نا. تو حضرت زکریا علیہ الصلوۃ والسلام, وہ انہیں نہیں پتا تھا کہ یہ کس وزن کی بچی ہے اور کیا اس کا نصیب ہے. ایک دن اس کے پاس آئے اور انہوں نے کیا کیا, جب یہ بیٹی بڑی ہو گئی تو انہوں نے اس وقت مسجدوں میں, اب بھی مغلوں کے دور تک بھی آپ دیکھیں تو مسجدوں کے ساتھ چھوٹے چھوٹے کمرے بنے ہوئے ہوتے تھے. شاہی مسجد لاہور میں چلے جائیں وہاں بھی چھوٹے چھوٹے کمرے ہیں, یہ حجرے ہوا کرتے تھے اور عبادت کرنے والے لوگ یہاں رہا کرتے تھے. اور عیسائیوں میں عورتیں بھی عبادت کرتی تھی, وہ اپنی زندگی وقف کر دیتی تھی اللہ کے لیے, اور اتنی عبادت گزار تھی کہ وہ راتوں کو کھڑی ہوتی تھی خدا کی حضور نماز پڑھنے عبادت کرنے, تو فجر تک کھڑی رہتی تھی. اس کی وجہ سے کمر میں ہو جاتا تھا درد, تو وہ زنار باندھ دیتی تھی. زنار اس پٹکے کو کہتے ہیں جو کوئی بھی مرد یا عورت اس وجہ سے باندھ لے کہ کمر میں درد شروع ہو گیا, اسی سے زنیرہ یا زنیرہ کا لفظ بنا. زنیرہ یعنی وہ عبادت گزار عورت جس نے اللہ کی اتنی عبادت کی کہ اس کی کمر میں درد شروع ہو گیا, اس نے پٹکا باندھ لیا اپنی کمر کو ٹھیک رکھنے کے لیے, سیدھا کرنے کے لیے, درد سے بچنے کے لیے. زنیرہ کا اصل مطلب یہ. تو حضرت مریم نے اسی ایک حجرے میں خالو نے چھوڑ دیا کہ بیٹی یہاں رہو خدا کو یاد. ایک دن جو داخل ہوئے تو انہوں نے دیکھا اس کے پاس اتنے اچھے تازہ پھل پائے جاتے ہیں. تو حضرت زکریا علیہ الصلوۃ والسلام نے اس سے پوچھا, انا رکھا تھا, یہ کہاں سے پھل تمہیں ملے, بازار تو گئی نہیں خریدنے, کوئی سبب نہیں بنا, یہ پھل تازہ کرو تازہ پھل تمہارے حجرے میں کہاں سے آ گئے. تو قالت ہوا من عند اللہ, انہوں نے کہا یہ اللہ کی طرف سے ہیں, اور اللہ جس کو, اللہ نے کہا میں جس کو چاہتا ہوں بغیر اسباب کے رزق عنایت کرتا ہوں. یہ اگر ہم کہیں کہ حضرت زکریا علیہ الصلوۃ والسلام کا معجزہ تھا, وہ نبی تھے, تو معجزہ اس لیے نہیں ہو سکتا کہ نبی کو خود اپنے معجزے کی خبر نہ ہو. وہ آ کے جو بچی سے پوچھ رہے ہیں کہ یہ پھل کہاں سے آئے تمہارے پاس, حیرت سے پوچھ رہے ہیں کہ پھل کہاں سے آ گئے, کوئی سبب نہیں ہے, لازمن بات دوسری رہ جاتی ہے, اور وہ مریم کی کرامت ہے. کیسے مریم کی کرامت تھی, اسی لیے اللہ کہتا ہے کہ زکریا علیہ السلام, اللہ تعالیٰ کا مفہوم آئیے کہ حیران رہ گئے اس بات پہ کہ بغیر موسم کے پھل پائے جاتے ہیں. جو پھل گرمیوں میں ہونے چاہیے اس سردی میں بچی کو مل رہے ہیں, جو سردیوں میں ہونے چاہیے وہ گرمیوں میں مل رہے ہیں. حیران رہ گئے اس چیز کو دیکھ کے. جب یہ حیرت ہوئی تو انہیں اچانک اپنا خیال آ گیا, انہوں نے سوچا کہ جو اللہ بغیر موسم کے پھل اس بچی کو کرامت میں دے سکتا ہے, موسم تو میرا بھی نہیں رہا, میری سر بالکل سفید ہو گیا, میری بیوی بوڑھی ہو گئی, اولاد ہے کوئی نہیں. اللہ نے کہا وش تعلقات شیبن, اور بڑھاپے کی آگ نے زکریا علیہ الصلوۃ والسلام کے بال سفید بالکل کر دیے. ندا ان خفیہ, اور چپکے چپکے آہستہ آہستہ مجھ سے بات کرنے لگا. اور بات کیا کی, بات یہ کی کہ اے رب جو تو بغیر موسم کے مریم بچی کو پھل دے سکتا ہے, موسم میرا اور میری بیوی کا بھی گزر گیا, اگر اولاد ہی نہ آئے تو, کوئی بیٹا ہی نہ آئے تو اللہ تیری مہربانی ہے, تو اس پہ بھی تو قدرت رکھتا ہے. اللہ نے فرشتہ بھیج دیا, اور اللہ نے کہا نادت الملائکہ, فرشتوں نے آواز دی, وہ قائم یصلی فی المحراب, اور وہ محراب میں کھڑے ہو کے دعا ہم سے مانگ رہا. یہ اصل ہے اس بات کی کہ دعا میں اصل خاموشی, اصل آہستہ آواز, اونچی آواز سے دعا مانگنے سے ترجیح دی گئی ہے. حنفی فقہا نے یہی سے دلیل لی ہے کہ اللہ کہتا ہے اسے چپکے چپکے ہم سے مانگا, کوئی نہیں سن رہا تھا, میں ہی سن رہا تھا. اس نے مجھ سے کہا کہ عرب میں بوڑھا ہو گیا ہوں, اللہ میری بیوی کا یہ حال ہو گیا ہے, عرب میں چاہتا ہوں کہ میرے بعد کوئی میرا وارث بن جائے, اور اللہ کوئی دے دے تو اللہ تعالیٰ فرماتے ہیں چپکے چپکے فنادت الملائکہ ہمارے فرشتوں نے آواز دی اور کہا وقائم یصلی فی المحراب اور وہ محراب میں کھڑے ہو کے نماز پڑھ رہے تھے تو نماز پڑھ رہے تھے جو اللہ کی عبادت تو دعا فرشتوں نے آواز دی انہوں نے کہا مبارک ہو اللہ نے تمہیں بیٹا دینے کا وعدہ کیا ہے اور بیٹا بھی ایسا کہ اللہ نے اس کا نام یحییٰ رکھا ہے لم نجعل له قبل سمیا اللہ نے فرمایا اس نام کو ہم نے محفوظ رکھا تھا آج تک دنیا میں کسی بچے کا نام یحییٰ نہیں رکھا گیا ہم نے کسی کو رکھنے ہی نہیں دیا تمہارے بیٹے کا نام یحییٰ رکھتے ہیں یہ جو انگلش میں بائبل میں جان آتا ہے نا جے او ایچ این جان یہ جان یحییٰ ہی کا ترجمہ کہ انہیں اللہ نے کہا ہے اب مریم کی کرامت تھی کہ ان کے پاس پھل بغیر سبب کے آگئے تو جو آدمی بغیر سبب کے چاہتا ہے کہ نتیجہ مرتب ہو جائے وہ در حقیقت یہ دعویٰ کرنا چاہتا ہے کہ وہ لیا اللہ میں سے اور ایسے ہو نہیں سکتا کیونکہ اللہ بغیر اسباب کے نتائج مرتب کر دے جو خدا کا فعل ہے خدا یا معجزہ دکھاتا ہے یا کرامت دکھاتا ہے اس کے علاوہ اللہ ایسے نہیں کرتا حضور اقدس صلی اللہ علیہ وسلم کے سامنے معجزات تو پھر ایسے ہوتے ہیں حضرت عقاشہ رضی اللہ عنہ تھے یہ عقاشہ رضی اللہ عنہ جو تھے عقاشہ بن محصن یہ بدری صحابہ کرام رضی اللہ عنہ سے تھے بہت قدیم الاسلام تھے اور یہ اور ثابت ابن اکرم کاف کشش والا نہیں دو نقطوں والا کاف ثابت بن اکرم رضی اللہ عنہ ان دونوں کو خالد بن ولید رضی اللہ عنہ نے بھیجا اور ختم نبوت میں جب نبوت کا دعویٰ کیا تھا طلحہ اسدی نے تو طلحہ اسدی رضی اللہ عنہ ان کے خلاف بھیجا انہوں نے نبوت کا دعویٰ کیا حضور صلی اللہ علیہ وسلم کے بعد پھر طلحہ کے ساتھ جب جنگ ہوئی تو طلحہ آئے اور پھر انہوں نے اسلام کو دوبارہ قبول کیا اور پھر بہت اچھا ان کا اسلام ہو گیا تھا غلط راہ پر چل پڑے تھے پھر پلٹے تو اس جنگ میں حضرت عقاشہ اور ثابت رضی اللہ عنہ کو خالد بن ولید رضی اللہ عنہ نے دو گھوڑوں پہ بھیجا اور کہا جاؤ اور ان کے ساتھ لو اور ثابت پہ انہیں بڑا اعتماد بھی تھا اس لیے کہ غزوہ موطہ جب ہوا تھا تو ابن رواحہ رضی اللہ عنہ شہید ہو گئے تھے اور ابن رواحہ رضی اللہ عنہ نے غزوہ موطہ میں شہید ہوتے ہوتے زمین پہ گرتے گرتے پرچم جو تھا وہ اسے ثابت رضی اللہ عنہ کے ہاتھ میں دے دیا تھا اور ثابت رضی اللہ عنہ نے فوراً وہ پرچم لے جا کے خالد رضی اللہ عنہ کو دے دیا تھا حالانکہ خالد عام سپاہیوں کی طرح لڑ رہے تھے تو انہوں نے کہا خالد آپ اس سے کہیں زیادہ جنگ کو صلاحیت سمجھ سکتے ہیں پرچم میں لینے کے قابل ہوں آپ رکھیے خالد بن ولید رضی اللہ عنہ کی جنگ کی ہوا جو کچھ کے ہوا تو ثابت بن اکرم رضی اللہ عنہ کو اور حضرت عقاشہ بن محصن رضی اللہ عنہ دونوں کو طلحہ نے شہید کر دیا تھا دونوں گھوڑے ان کے اپنے قبضے میں لے لیے تھے حضرت وقر رضی اللہ عنہ کے دور کا یہ واقعہ ہے لیکن عقاشہ رضی اللہ عنہ بڑے قابل صحابہ رضی اللہ عنہ میں سے تھے ہوا یہ کہ بدر کے دن یہ لڑ رہے تھے اور لڑتے لڑتے کافروں سے ان کی تلوار ٹوٹ گئی اب تلوار ٹوٹ گئی تو پریشان ہو گئے کہ ہتھیار کوئی نہیں رہا ادھر ادھر دیکھنے لگے حضور صلی اللہ علیہ وسلم نے ایک کھجور کے درخت کی ٹہنی توڑ کے انہیں دے دی اور فرمایا یہ لو عقاشہ رضی اللہ عنہ کہتے جب میں نے وہ لی تو صحیح روایات میں آتا ہے کہ وہ تلوار بن گئی وہ کہتے تھے کہ وہ کھجور کی ٹہنی حضور صلی اللہ علیہ وسلم توڑی مجھے دی اور تلوار بن گئی یہ معجزہ بغیر کسی سبب کے چیز بن گئی نا یہ اللہ کی طرف سے ہے اللہ جو چاہے سو کرے خدا کو کون روک سکتا ہے معاذ اللہ یہ معجزات ہیں کرامتیں اولیاء اللہ کی وہ بھی ایسے ہی ہوتی ہیں اور کرامتیں اتنے تواتر سے ثابت ہیں کہ اولیاء اللہ کی کرامات کا انکار کرنا خود قرآن کریم میں بعض چیزوں کا انکار لازم آ جاتا ہے جیسے مریم کی کرامت اللہ نے بیان کیا حالانکہ مریم کیا تھی خدا کی نیک بندی تھی وہ اولیاء کرام میں سے تھی رحمہ اللہ وہ ظاہر ہے نبی تو نہیں تھی اور پھر اس امت میں اولیاء اللہ کی کرامات حضرت شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کی کرامات اس پہ مستقل کتابیں لکھی گئی ہیں کہ اتنی کرامتیں تھیں ہمارے قریب کے دور میں حضرت شیخ عبد القادر صاحب محدث دیسی رحمۃ اللہ علیہ اتنی کرامتیں تھیں کہ دلی کے لوگوں نے لکھا ہے شیخ عبد القادر صاحب رحمۃ اللہ علیہ کی کرامتیں اس طرح ظاہر ہوتی تھیں جس طرح پتجھڑ میں پتے گرتے اتنے صاحب کرامت کہ تھوڑا احساس ہے کہ قرآن پاک کو انہوں نے اردو میں ترجمہ کیا تو اولیاء اللہ کی کرامات سے انکار ممکن نہیں. شاہ عبد القادر صاحب رحمت اللہ علیہ ایک دن بڑے خوش بیٹھے تھے اور زندگی بھر وہ دو کام کرتے رہے, ایک تعویذ سے ہی لکھتے تھے اور ایک وہ ہدیہ نہیں قبول کرتے تھے کسی کا بھی. دلی میں جہاں ایڈورڈ پارک ہے اس میں جہاں بت کا مجسمہ نصب ہے اس کے ایک طرف لال قلعہ اور دوسری طرف مسجد ہے, اس مسجد اور قلعے کے درمیان اب تو روڈز بن گئی نا, جس زمانے میں بازار ہوتا تھا, کہتے ہیں اردو زبان وہیں پیدا ہوئی تھی اور وہاں پر اکبری مسجد تھی کسی زمانے میں, اور اکبری مسجد جو تھی اس کے امام جو تھے وہ تو دلی کے شاہی مسجد کے جو امام ہیں, امامت انہی لوگوں کے ہاں رہی کیونکہ شاہ جہان بادشاہ اس نے بڑا برا جانا کہ جب وہ ہاتھی پہ بیٹھتا تھا, شاہ جہان بڑا پڑھا لکھا آدمی تھا, اللہ نے بڑا کمال علم دیا تھا اور علم سے زیادہ اس کو دلچسپی عمارتوں کے بنوانے میں تھی, ایسے ایسے شاندار نقشے ایسی ایسی چیزیں, یہ تاج محل جو ہے یہ شاہ جہانی کا تو منظور کرتا ہے. تو شاہ جہان بادشاہ نے کہا کہ میں جب ہاتھی پہ بیٹھتا ہوں تو ہاتھی چلانے والے کی پیٹھ میری طرف ہوتی ہے, مجھے بڑا برا لگتا ہے, یہ کوئی ادب اور طریقہ ہے کہ بادشاہوں کی طرف پیٹھ کی جائے, تو بڑا برا انہیں لگتا تھا. اس کے لیے حل تجویز کیا گیا اور حل یہ تجویز کیا گیا کہ بادشاہ اور فیلبان کے درمیان ایک چھوٹا سا چھجا بنایا جائے, اس میں بیٹھنے کی جگہ ہو, اور اب بیٹھے کون اس میں جس کا منہ شاہ جہان بادشاہ کی طرف ہو, اب آدمی کون آئے. تو اس زمانے کے علماء نے کہا مسئلہ ہی نہیں, اسے حل کرتے ہیں, اور بخارا سے سادات کے تین اصل خاندان منگوائے گئے جو حسبن نسبن سارے سید تھے, ان میں سے سادات کے ایک خاندان کو شاہ جہان بادشاہ نے مسجد بادشاہی مسجد کی امامت دی. اب تک بخاریوں میں وہی چلی آتی, احمد بخاری آج کل نام کبھی کبھی میڈیا میں آتا ہے نا, یہ اسی خاندان سے چلی آتی. دوسرا خاندان جو تھا انہوں نے ان بچوں کو لگایا کہ شاہی مسجد کے اس کے شاہی عیدگاہ جو ہے سال کے بعد جو عید آتی ہے نماز تم لوگوں نے پڑھانی ہے. اور تیسرا جو سادات کا خاندان تھا ان میں سے ایک خوبصورت بچہ وہ بیٹھتا تھا شاہ جہان کی طرف منہ کر کے اور شاہ جہان کی طرف فیلبان کی پیٹھ نہیں ہوا کرتی تھی. یہ تین خاندان جو بخارا سے منگوائے گئے, تو شاہی مسجد کا جو خاندان تھا قرب و جوار کی جتنی مساجد تھی امامت ان کے ذمہ تھی کہ اپنا بندہ بھیجو. اکبری مسجد میں بھی انہیں کا امام تھا لیکن شاہ عبد القادر صاحب رحمۃ اللہ بیٹھ کے ترجمہ کرتے تھے, کسی چیز پہ خوش ہوئے ہوں گے بہت, تو ان کے خدام کہتے تھے کہ حضرت بڑے خوش تھے ایک دن اور ایک عورت آئی, یہ کرامت کی بات ہے, اور اس نے کہا حضرت میں دلی میں فلاں جگہ بھنگ کا کاروبار کرتی ہوں اور جتنے بھنگ پینے والے ہیں اپنے اپنے کاموں سے فارغ ہو کے شام کو آتے ہیں اور میں بھنگ کھوکتی ہوں اور سب کو پلاتی ہوں, اب کئی دن ہو گئے کوئی بھنگی آتا ہی نہیں, ایسا مسئلہ سرد بڑا ہے کہ دکان ہی نہیں چلتی, تو بڑا مشکل ہے کوئی تعویذ دے دے. تو کہتے ہیں ہم نے سوچا کہ تعویذ بڑوں بڑوں کو یہاں سے نہیں ملے تو اس عورت کو اور وہ یہ حرام کام کے لیے تعویذ ملے گا. شاہ عبد القادر صاحب رحمۃ اللہ قلم اٹھایا اور تعویذ لکھ دی. ہمیں بڑا تعجب ہوا کہ ایک حرام کام کے لیے حضرت نے تعویذ لکھ دیا, یہ کیا کیا. خیر ہم لوگ آپس میں باتیں کرنے گئے, حضرت نے کوئی توجہ نہیں دی, ہم لوگوں کا مزاج بھی بگڑا, انہوں نے اس کی بھی پرواہ نہیں کی. وہ عورت کچھ دنوں کے بعد پھر آئی اور اس نے لا کر مٹھائی کے ٹوکرے رکھے, تو ہم نے کہا لو یہاں بڑے بڑے حلال کے پیسے لے کے آتے ہیں لوگ اور قبول نہیں ہوتے, یہ کیوں لے آئی. تو اس نے کہا حضرت بات یہ ہے کہ آپ نے جو تعویذ دیا تھا آپ نے فرمایا تھا کہ گھوٹنے کے ساتھ باندھ دینا, تو میں نے گھوٹنے کے ساتھ باندھا تو اتنے بھنگی آئے اتنے چپسی آئے اتنے پینے والے آئے کہ اٹھنے کی فرصت نہیں ملی, اتنے پیسے ہو گئے تو آج سے ذرا فرصت ملی ہے تو میں اس پیسے سے یہ خرید کے لائی ہوں. تو شاگرد کہتے ہیں ہمیں اور تعجب ہوا کہ حرام کا مال لے کے آئی ہے, دیکھو ہوگا کیا. حضرت نے فرمایا چھوڑ جاؤ, تو ہمیں بڑا آیا کہ ایک اس کو حرام کا تعویذ دے دیا, اوپر سے جو چیز لائی ہے وہ بھی حرام مال کی, حضرت کو ہو کیا گیا. تو کہنے لگے ہمیں غصہ آیا, تو حضرت رحمۃ اللہ نے ظہر کی نماز پڑھائی और ज़ोर की नमाज के बाद कहने लगे कि जो बोरिया पड़ा हुआ है ना ये सब और चटाई ये मस्जिद से बाहर बिछा दो, मस्जिद से बाहर बिछा दी। थोड़ी देर के बाद फरमाया कि देखो चार हिंदू जोगी आ रहे हैं तो ये मिठाई ले जाकर उन्हें दे दो। तो कहते हैं कि हजरत ने उस औरत से कहा कि जब तुम्हारा काम चल पड़े तो मेरा तावीज़ मुझे वापस ला देना। तो उसने तावीज़ भी दिया था और मिठाई भी। तो कहने लगे कि वो मिठाई ले जाकर हिंदू जो जोगी थे तो उन्होंने हमें देखा तो कहने लगे तुम्हारे पीर के पास कुछ खाने को है। हमने कहा बिल्कुल बंदोबस्त है और वो जो हराम की मिठाई थी वो हिंदुओं को दे। तो हम आए तो हजरत ने तावीज़ दिया फरमाया पढ़ लो। तो उस तावीज़ से लिखा था हजरत ने कि भंग पीने वालों भंग तो तुम्हारी तकदीर में है ही, दिल्ली में कहीं और ना पिया करो, इस औरत के पास आके पी लिया करो। हजरत ने फरमाया भाई मैंने इतना लिखा है और माले हराम को जाए हराम का, हराम का माल था हराम की जगह पे चला गया, हिंदुओं ने खा लिया। ये करामतें थी, खुद सैयद अहमद खान उन्होंने बहुत लिखा है कितनी करामतें हजरत रहमतुल्लाह की नकल की हैं, इसलिए कि करामात का इनकार मुमकिन नहीं। तो जो आदमी बगैर असबाब के नताइज को मुरतब करना चाहता है वो दर हकीकत चाहता है कि विलायत उसे हासिल हो जाए। इसीलिए फुकहा ने बड़ा अहम मसला लिखा है, वो कहते हैं कि असबाब को पूरा किए बगैर अल्लाह से दुआ मांगना कि नतीजा मुरतब हो जाए ये बेअदबी। वो कहते हैं अदब करे खुदा का, एहतराम करे। एक बुजुर्ग थे उनकी खानका में हम हाजिर थे तो एक लड़का सा था, उसने कहा हजरत दुआ फरमा दें अल्लाह ताला मुझे औलाद दे तो मैं अपने बच्चे को हाफिज बनाऊंगा। हजरत रहमतुल्लाह दुआ फरमा दी कि अल्लाह ताला आपको औलाद दे हाफिज। उसने कहा हजरत तावीज़ भी दे दें, तो उन्होंने तावीज़ भी लिख दिया। उसने कहा हजरत ऐसा हाफिज हो कि सातों किराते जानता हो ये वो। तो हजरत रहमतुल्लाह को पता नहीं क्या आया होगा उनके जहन में, उन्हें तावीज़ दे दिया। पूछने लगे कहने लगे तुम्हारी शादी कब हुई? उसका शादी तो भी नहीं। तो उन्होंने कहा सुभानअल्लाह शादी की नहीं और औलाद भी और हाफिज हो जाए, मेरा तावीज वापिस कर। उसने कहा हजरत जब होगी तब बांध लेंगे। फरमाया नहीं उस वक्त आप ले जाना, फिलहाल तो तावीज वापिस करो। तो ये मिसाल है उन लोगों की कि जो सबब इख्तियार नहीं करते और नताइज के लिए दुआ कर रहे हैं। ये जितने लोग ये कश्मीर की आजादी और फलां और फलां और मुल्क में ये हो जाए वो हो जाए, उसका सबब इख्तियार नहीं करते कि हमारे वोट से क्या फर्क पड़ेगा मुल्क में, हमारा किसी को गिराना चढ़ाना किसी के साथ बात करना इसका क्या फर्क पड़ेगा, इस पर गौर नहीं करते। और अल्लाह से दुआ है कि पाकिस्तान खुशहाल हो जाए, अल्लाह से दुआ मांग रहे हैं 60-70 साल में कश्मीर फतह हो जाए, ये हो जाए। और भाई तुमने जो काम करतूत किए हुए हैं मुल्क और कौम को जो लूटा हुआ है, पैसा तुम्हारा कहीं और है, दिफा में तुम फ्रॉड करते हो, खाने पीने में फ्रॉड करते हो, और सबसे बड़ी बात ये कि दवाइयों तक में फ्रॉड करते हो कि लोग मर जाएं और लोगों को खालिस दवा मैसर ना आए, और दुआओं पे जोर है कि अल्लाह ये कर दे और वो कर दे, ये खुदा के साथ मजाक नहीं है तो और क्या। इसीलिए फुकहा मना करते, वो कहते हैं सबब जितना हो सकता है उतना इख्तियार कर दे और नतीजा अल्लाह पे छोड़ दे। हजूर सल्लल्लाहु अलैहि वसल्लम ने सबब इख्तियार किया और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सबब ये इख्तियार किया कि आपने ये चाहा कि कुरैश का जो काफिला है इस पे जर्ब लगाई जाए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बदर में लड़ाई के लिए नहीं निकले थे मदीना मुनव्वरा, मुहद्दिसीन की मौर्रकीन की नबी तुली जांची हुई राय है। इसीलिए मौशवी रहमतुल्लाह उस्मानी रहमतुल्लाह अलैह ने अपने कुरान पाक के हवाशी में इसका जिक्र किया है, और इसीलिए शिबली पहले आदमी हैं जिन्होंने उर्दू में ये लिखा कि हजूर सल्लल्लाहु अलैहि वसल्लम बदर में लड़ाई के लिए निकले थे। और शिबली ने बहुत अच्छी बात लिखी है आगे चल के। शिबली अपनी सीरत में कहते हैं कि मुझे पता है कि मेरी ये राय मुहद्दिसीन और मौर्रकीन के खिलाफ है, लेकिन मेरी अपनी तहकीक ये है। वहां से बदर की लड़ाई को लिया शिबली से किसने? मौलाना मौजूदी साहब ने तफहीमुल कुरान में। इसलिए मौजूदी साहब ने ये लिखा कि हजूर सल्लल्लाहु अलैहि वसल्लम बदर में लड़ने के लिए निकले थे और फिर उनसे डॉक्टर सरार साहब मरहूम ने ले लिया। इसलिए लोगों में अमूमी जहनीत ये पैदा हो गई कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बदर में निकले थे लड़ने के लिए, और जिन्होंने शिबली के अलावा बाकी जो लोग थे जिन्होंने इस राय को तरजीह दी उसकी वजह सियासी भी थी, क्योंकि वो चाहते थे कि सियासत में jihad ke naam pe apne jo bhi unke acche maqasid ke jo kuch bhi the wo hasil kiye ja sake. Shibli sabse pehle hain jinhone is tareekh ko badla. Hazur Akram sallallahu alaihi wasallam asal mein Badr mein nikle, jab hijrat ho gayi to Quraysh ne faisla kar liya ke ab aisi kaali zarb lagao in bhage hue logon pe ke uth na sake. Badi tauheen unhone mehsoos ki. Unhone kaha ye tareeqa hai ke raaton raat ye log nikal gaye aur hum sab nakaam ho gaye. Itni arbon mein ghairat thi inme ke Hazur Akram sallallahu alaihi wasallam ne Zaid رضی اللہ عنہ ko bheja aur farmaya meri beti Zainab ko le aao. Aur se Zainab رضی اللہ عنہ jo thi wo umeed se thi. Aur Zainab رضی اللہ عنہ ko lekar jab wo chale hain to raaste mein Makkah ke kafir mil gaye. Unhone kaha ye aurat kaun hai? To unhone bata diya ki ye Rasoolullah sallallahu alaihi wasallam ki biwi beti. To unhone kaha dekho Muhammad sallallahu alaihi wasallam se chale gaye aur hame Badr mein ghalban Badr ka kaha ke pitai bhi ho gayi. Ab uski beti din dihaade hamare samne yun hijrat karke chali jaye to log kya kahenge ki humne Muhammad sallallahu alaihi wasallam ki beti ko jaane diye? Hargiz nahi ho sakta. Unhone kaha ye jayenge. Ladai shuru ho gayi aur Zainab رضی اللہ عنہ unse gir padi. Jo giri hai to bachcha zaya ho gaya aur wo bimari unko rahi thi uski wajah se jo complications paida ho gayi thi yahan tak ke Hazur Akram sallallahu alaihi wasallam ke paas pahunchi fir wahan rahi fir unka intiqal ho gaya to Nabi Akram sallallahu alaihi wasallam ko pata tha ke Zainab pe meri beti pe kya halaat guzre hain. Isiliye sahaba رضی اللہ عنہ kehte hain ke jab unka intiqal aurte paas thi تو حضور صلی اللہ علیہ وسلم کی بیٹی کو دیکھنے کے لیے آئے تو آپ سمجھ گئے کہ اب معاملہ ختم ہے تو آپ نے کہا کہ اگر کچھ ہو جائے میری بیٹی کو تو مجھے بتانا اور باہر تشریف لے گئے تو جب پتہ چلا تو حضور صلی اللہ علیہ وسلم نے اپنی چادر بھجوائی اور فرمایا میری بیٹی کے کفن میں میری چادر کو شامل کر دے. صحابہ رضی اللہ عنہ کہتے ہیں قبرستان آئے اور رسول اللہ صلی اللہ علیہ وسلم واقعی رو رہے تھے اور قبر میں اترے اور جب باہر نکلے تو خوش تھے. لیٹ گئے قبر میں جا کے اپنی بیٹی کی باہر نکلے تو خوش تھے. ہم نے عرض کیا اللہ کے رسول یہ کیا ماجرا ہوا؟ آپ نے فرمایا میں جب آ رہا تھا تو میں نے اللہ سے دعا کی اور میں نے کہا اللہ میری یہ وہ بیٹی ہے جس کا بچہ ضائع ہو گیا. اس طرح اس بیچاری نے مشکلات اور تکالیف دیکھی اور اے اللہ اس کی قبر کا معاملہ آسان کر دے. تو جب میں لیٹا اس کی قبر میں جا کے تو فرشتوں نے مجھ سے آ کے کہا کہ اللہ نے اس کی قبر اتنی کھول دینی ہے جہاں تک اس کی نظر جائے اور آپ کی بیٹی کے لیے اللہ نے بڑے انعامات رکھے ہیں تو میں خوش ہو کے اٹھا ہوں کہ میری بیٹی کو اللہ تعالیٰ نے ایسی چیزیں بھیجی ہیں. حضرت زینب رضی اللہ عنہ نکل رہی تھی انہوں نے کہا ہو نہیں سکتا. اب نتیجہ یہ کہ وہ بیمار ہو گئیں. بچے کی امید جب ضائع ہوئی تو انہیں اٹھا کر گھر لے گئے. انہوں نے کہا پھر حضرت زینب رضی اللہ عنہ کہا اچھا اس طرح کرو رات کو کسی وقت لے جاؤ تاکہ ہم پہ یہ تہمت تو نہ لگے یہ تو نہ ہو لوگ کہیں تم اتنے کمزور ہو گئے. اس صورتحال کے پس منظر میں عربوں نے طے کر لیا کہ یہ جو لوگ گئے ہیں نا انہیں دنیا سے مٹا دینا ہے. چنانچہ لڑائی کے لیے سرمائے کی ضرورت تھی. یہ جو لوگ سمجھتے ہیں نا کہ پچھلے زمانوں میں دو آدمی دو گروہ ایک جگہ جا کر لڑ لیتے تھے اور قوم پہ اثر نہیں پڑتا تھا, حقیقت ایسے نہیں ہے. اس زمانے میں بھی پوری قوم کی معیشت ہل جاتی تھی لڑائیوں سے. اسلحہ کو تیار کرنا تھا, گھوڑے خریدنے تھے, پیسہ کہاں سے آئے, لوگ کس طرح لڑیں, ایک دوسرے کو ماریں کیسے, پیسہ چاہیے تھا. نتیجہ یہ کہ مکہ میں جس عورت کے پاس چار پانچ تولے چاندی تھی اس نے بھی ابو سفیان کو دے دی اور اس نے کہا ابو سفیان جاؤ اور تجارت کرو اور تجارت کا جو نفع آئے وہ نفع سارا لا کے بیت اللہ کا دروازہ کھول کے اس میں ڈال دینا تاکہ ہم سمجھ جائیں کہ تم پاک اور حلال مال لائے ہو, اس سے ہم لڑائی لڑیں گے جنگ کریں گے. ابو سفیان رضی اللہ عنہ جو سونا اور چاندی لے کے تجارت کے لیے شام گئے ہیں وہ آج کل کے حساب سے 50 کروڑ سے زیادہ روپے بنتے. 50 کروڑ کی رقم کوئی معمولی بات, اور نفع بھی لے کے آئے. حضور صلی اللہ علیہ وسلم کو اطلاع پہنچ گئی, آپ نے چاہا کہ ابو سفیان کو روکیں اور اس قافلے کو لوٹ لیا جائے تاکہ قریش بالکل معاشی طور پہ کمر ٹوٹ جائے, ان کی مکہ میں پیسہ نہ رہے. جب پیسہ نہیں رہے گا تو یہ لوگ اٹھ اٹھ کے نہیں آئیں گے. اب بھی دنیا میں وہی نظام ہے, جس قوم سے آپ جاتے ہیں اور قرض لیتے ہیں وہ کہتے ہیں جی قرض بھی لو اور ہماری پالیسی بھی چلاؤ. पैसे भी लो हम कहते हैं वो करो उस जमाने में भी यही था वो छोटे पैमाने पे था अब जरा सुपर पावर्स करने लगी हैं पर कितना सा आ गया तो उन्होंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम जब पहुंचे हैं तो सुफयान रजी अल्लाह अन्हु निकल गए काफिला चला गया था रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने बता दिया कि अल्लाह ने फरमाया जाइदुकुमुल्लाहु इद्दत ताइफतैन और अल्लाह ने आपसे दो में से एक को देने का वादा किया था या तो काफिला तिजारत वाला दे देंगे पैसे और या फिर इधर लड़ना पड़ेगा और अल्लाह ताला ने फरमाया कि ईमान वाले निकले और उनको जी नहीं चाह रहा था लड़ने को इसलिए कि ईमान वाले यानी सहाबाए کرام رضی اللہ عنہم इतनी तवील मशक्कत की जिंदगी पत्थर धूप लोगों का उन्हें ताने देना मारना खून बहाना आग में जलाना इन सारे मरहलों से 13 साल के बाद जो गुजर के निकले हैं मदीना मुनव्वरा तो उनकी ख्वाहिश तबन ये थी कि अब कुछ सुकून से आराम से जिंदगी बसर करें लेकिन वो सुकून और आराम क्या अल्लाह ने कहा कि जाओ और ये चीजें अब काफिला चला गया इसी वजह से हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम जब हुदैबिया में आए हैं तो हुदैबिया की रिवायत में आता है कुरैश के घोड़े जब आपने देखे और तलवारें देखी ना लड़ने के लिए तो ये है वो एक फिक्रा जिससे पता चलता है कि जंगें कैसे होती हैं हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने गुस्से में फरमाया कि कुरैश को इनकी जंगी हरकतों ने इनके असला खरीदने के जंगों के शौक ने फरमाया इन कुरैश को जंगों के शौक ने इतना कंगाल और मुफलिस कर दिया है कि इनके घरों में पाके पड़ गए और ये फिर भी लड़ने से बाज नहीं आते खुदा की कसम अगर ये लड़ेंगे मैं भी इनके साथ लड़ूं हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने मईशत की तरफ तवज्जो दिलाई कि अपने हालात ठीक करो बाबा तुम्हारे घरों में पाके पड़ गए अपने अपने अपनी औलादों के खाने पीने का बंदोबस्त करो मेरे भी असलिया लेके क्यों टूट पड़ना है इसलिए मुआश किसी भी कौम की जब जंगों की नजर हो जाती है तो फिर कौम को कुर्बानी देनी पड़ती है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ये किया उस मौके पे कि आपने जंग को एक तरह से हटा दिया अब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम काफिले के लिए क्यों निकले थे इसलिए कि पैसा आ जाए तो इन पर कारी जर्ब लग जाएगी ये असबाब का इख्तियार करना है नबी सल्लल्लाहु अलैहि वसल्लम का और असबाब के बगैर नताइज उन्होंने भी नहीं देखा कि मुरतबों सिवाय इसके कि उनके मौजजात हो गए शाह साहब रहमतुल्लाह अलैह 6 सलाहियतों की बात करते हैं शाह साहब रहमतुल्लाह फरमाते हैं इस दुनिया में अल्लाह का जितना भी कानून नाफिज होता है उसकी असल ये 6 चीजें हैं फिर उन 6 चीजों की उन्होंने थोड़ी सी तफसील भी दी है इनमें से एक चीज ऐसी है जिसे शाह साहब रहमतुल्लाह ने आगे चल के पूरे फलसफियाना उसकी तशरीह की है कि इंशाल्लाह